अस्सलाम वालेकुम नाजरीन, मैं वली मुसफी। प्रोग्राम जश्न विलादत बासादत इमाम हसन मुश्तबा अलैहिस्सलाम के साथ आपकी खिदमत में हाजिर हूँ। नाजरीन, ये जो है अभी कुछ ही थोड़ी सी देर के बाद, कुछ ही जो है वो सातों के बाद एक बेहतरीन शब की तरफ हम बढ़ने वाले हैं, जो कि शब विलादत बासादत इमाम हसन अलैहिस्सलाम है। हमने उसी सिलसिले में अपने प्रोग्राम को डिजाइन किया है, एक जश्न का आपके लिए एहतमाम किया है, जिसके अंदर इमाम हसन मुश्तबा अलैहि सलाम की बेहतरीन सीरत को, जो कि मुशाबिया हैं आप हर सूरत से रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के, उनको आपके सामने बयान किया जाए कि सीरत में मुमारकीन ने क्या कुछ लिखा, आपकी सीरत में हमें उससे सीखने को हमें क्या कुछ मिलता है, क्या कुछ है उसके अंदर। इन तमाम चीजों को लेकर आपकी खिदमत में हाजिर है। हमारे पैनल में तीन उलमाए कराम होते हैं, आपके इल्म में है। दो उलमाए कराम हमें जो है वो कुम से ज्वाइन करते हैं, मौलाना सैयद अली रजा जान काजमी साहब और मौलाना सैयद आरिफ हुसैन शाह काजमी साहब हमें कुम से ज्वाइन कर रहे हैं, और लंदन से हमारे साथ हैं मौलाना सैयद मोहम्मद रजा जान काजमी साहब। अपने तीनों ही मौजूद मेहमानों की खिदमत में सलाम अर्ज करेंगे और आपको प्रोग्राम में खुश आमदीद कहेंगे।
السلام ورحمة
वालेकुम
الله
السلام,
وبركاته
वालेकुम السلام। प्रोग्राम का बाकायदा जो है वो आगाज करते हैं और जो है वो आगे बढ़ेंगे। मौलाना सैयद अली रजा जान काजमी साहब, जब आपके तरफ के इमाम हसन अलैहिस्सलाम की आज जो है वो विलादत बासादत की रात है, तो एक बेहतरीन मौका है, एक बेहतरीन फुर्सत है, जिसको जो है वो उससे इस्तफादा करना चाहिए कि इमाम हसन अस्करी सलाम इमाम हसन मुश्तबा अलैहिस्सलाम की हम चाहते हैं कि सीरत के ऊपर से प्रोग्राम का आगाज किया जाए बिल्कुल तमीदी गुफ्तगू से, ताकि जो अजान आलिया हमारे साथ जुड़े हुए हैं, जिसमें खसूसियत के साथ नौजवान जो है वो हमारे साथ जुड़े हुए हैं, उन तक इन सीरतों को, जिनके ऊपर साल आ साल से सदियों से जो है वो पर्दे डाले गए, मगर अब अल्हम्दुलिल्लाह आपका अपना टेलीविजन है, आपका जो एक प्लेटफॉर्म है परवरदिगार का, एक बेहतरीन ऐसी एक नेमत है जिसका हम जितना भी शुक्र अदा ना करें वो कम है, कि एक वो जमाना था जहां पर आइम्मा के नाम लेना जुर्म था, अब तकरीबन 200 दुनिया के कम बेश ममालिक में ये हमारा प्रोग्राम देखा और सुना जा रहा है, जिसमें हम और कोई कदगन नहीं है, इसमें हम खुल के सीरत आइम्मा अलैहिस्सलाम के ऊपर गुफ्तगू कर सकते हैं। तो मौलाना सैयद अली रजा जान काजमी साहब, इमाम हसन अलैहिस्सलाम के की सीरत के ऊपर से प्रोग्राम की गुफ्तगू का आगाज फरमाइए।
बिस्मिल्लाह रहमान रहीम वबिही नस्ताईन इन्नहु खैरुन नासिरीन व मुईन। मैं अपनी गुफ्तगू को इस आयत करीमा से आगाज़ करना चाहूँगा, जिसमें खुदावंद मुताल फरमा रहा है, वकुल शैय्यिन अहसैनाहू फी इमामिन मुबीन। हमने पूरी कायनात का इल्म इमाम मुबीन को अता किया है। देखिए, मारिफत इमाम इतनी अहम है कि यौम नदउ कुल्ल उनासिन बे इमामिहिम, खुदा ने कुरान में फरमाया कि हम सबको कयामत के दिन उसके हर इंसान को उसके इमाम के नाम से बुलाएंगे, और वो इमाम है जिसे पूरी कायनात का इल्म खुदा ने अता किया है, और उनकी मारिफत हम पर वाजिब हैं। और दुआए मारिफत जो 12वें सरकार की दुआ है और मफातीहुल जिनान में भी है, आप ज़रूर उस सेक्शन में जहाँ दुआए नदबा और 12वें सरकार से मुतालिक दुआएं हैं, ये दुआ ज़रूर पढ़िए। थोड़ी लंबी दुआ है, मगर उसके इब्तदाई जुमले में चंद पढ़ने चाहता हूँ, जिसमें हम खुदा से मांगते हैं, अल्लाहुम्मा आरिफनी नफ्सक, खुदाया मुझे अपनी मारिफत अता फरमा, फ़इन्नका इन लम तुअर्रिफनी नफ्सक लम आरफ रसूलक, ऐ खुदाया अगर तू मुझे अपनी मारिफत नहीं देगा तो मैं तेरी नबी और रसूल की मारिफत हासिल नहीं कर पाऊंगा। और फिर अगले जुमले मौला ने हमको ये सिखलाए 12वें सरकार ने, अल्लाहुम्मा आर्रिफनी रसूलक, ऐ खुदाया हमें अपने रसूल की मारिफत अता फरमा, फ़इन्नका इन लम तुअर्रिफनी रसूलक लम आरिफ हुज्जतक, अगर तू मुझे अपने रसूल की मारिफत नहीं देगा तो मैं अपनी हुज्जत की मारिफत हासिल नहीं कर पाऊंगा। और फिर तीसरे मरहले में मौला ने हमको सिखाया, ऐसे दुआ मांगो, अल्लाहुम्मा आर्रिफनी हुज्जतक, ऐ खुदाया हमें अपनी हुज्जत की मारिफत अता फरमा, और अगर ये मारिफत नहीं मिलेगी क्या होगा, फ़इन्नका इन लम तुअर्रिफनी हुज्जतक ज़ललतु अन दीनी, ऐ खुदाया अगर तू हमें अपनी हुज्जत की मारिफत नहीं देगा तो मैं अपने दीन से गुमराह हो जाऊंगा। तो जिस हुज्जत की आज शबे विलादत शुरू होने वाली है, उनकी मारिफत भी हमारे लिए ज़रूरी है, क्योंकि हम मेयार और मारिफत की मेयार ये है कि हम उसी की पैरवी करते हैं, उसी को अपना इमाम मानते हैं जो फजीलतों की इंतहा पर पहुंचा हुआ हो। आइए इमाम हसन मुश्तबा की ज़िंदगी में देखिए क्या फजीलतों का उरूज था, क्या फजीलतों की मेराज है इमाम ज़िंदगी इमाम हसन मुश्तबा की ज़िंदगी, कि एक शख्स अमीर अलमोमिनीन के पास आता है, कहता है, या अली मैं किसी शहर से उठ के आया हूँ और मुझे आपसे कुछ सवाल करने हैं। तो अमीर अलमोमिनी फरमाते हैं कि तुम उस शहर जिसकी निशानदही कर रहे हो, तुम वहां से तो नहीं आए हो, तुम कहीं और मकाम से आए हो। कहा, क्या मतलब? کہا تم بادشاہ روم کی طرف سے آئے ہو اور تم پہلے یہی سوال لے کر امیر شام معاویہ کی طرف گئے تھے اور انہوں نے تمہیں کوئی جواب نہیں دیے، اب تم آزمانے کے لیے ہمارے پاس آئے ہو اور ہم تمہارے جواب دے سکتے ہیں۔ وہ گھبرا گیا، حیران ہو گیا کہ میں نے یہ واقعہ تو کسی کو نہیں بتایا، یہ میرے دل کی بات تھی اور وہ میرا سفر تھا، علی ہر شے سے واقف ہیں۔ تو کہا مولا علی علیہ السلام نے فرمایا ہم تمہارے سوالات کے جواب دے دیں گے، مگر تم ہم ضروری نہیں کہ میں خود تمہارے سوالوں کے جواب دوں، یہ دونوں میرے بیٹے ہیں جو میرے وارث ہیں۔ حسن امام حسن اور امام حسین کی طرف اشارہ کر کے کہا میرے دونوں بیٹوں میں سے کسی ایک سے سوال کر لو، تمہارے سوالوں کے جواب مل جائیں گے۔ یہ شخص کہتا ہے میں نے امام حسن کو دیکھا، میں نے امام حسین کو دیکھا، دیکھا یہ بڑے والے ہیں، ان سے پوچھ لیتا ہوں۔ جب ان کے قریب گیا پوچھنے کے لیے انہوں نے خود مجھے کہا کیا تم سوال بتاؤ گے یا ہم خود تمہارے سوال تمہیں بتا دیں۔ تو حیران ہو جاتا ہے یہ کون سے گھرانے سے میرا تعلق ہو گیا، وہاں تو گیا تھا نہ، سوال بتانا تو بڑی دور کی بات تھی، جواب ہی نہیں بتا پائے، اور اس خاندان عطرت کے پاس آیا ہوں، اس خاندان عطرت کے چھوٹے بچے مجھ سے پوچھ رہے ہیں کہ جواب تو بڑی آسان بات ہے، ہم تجھے سوال بتا دیتے ہیں۔ تو وہ کہتا ہے آپ سوال بتا دیجئے۔ امام فرماتے ہیں تمہارا پہلا سوال یہ ہے کہ زمین اور آسمان کا فاصلہ کتنا ہے، تمہارا دوسرا سوال یہ ہے کہ حق و باطل کے درمیان فاصلہ کتنا ہے، تمہارا تیسرا سوال یہ ہے مشرق اور مغرب کے درمیان فاصلہ کتنا ہے، تمہارا چوتھا سوال یہ ہے وہ 10 چیزیں کون سی ہیں جو خدا نے بنائی ہیں جن میں سے ہر 10 چیزوں میں سے ایک دوسری سے زیادہ طاقتور ہے، دوسری سے پہلی والی سے زیادہ دوسری والی سخت ہے، دوسری والی سے زیادہ تیسری والی سخت ہے، تمہارے یہی سوال تھے؟ مولا نے کہا جی۔ شخص کہتا ہے مولا سے جی مولا یہی سوال ہے۔ اب مولا نے جواب دینا شروع کر دیے، تم نے پوچھا کہ حق و باطل کے درمیان فاصلہ کیا ہے، حق و باطل کے درمیان 4 انگلیوں کا فاصلہ ہے، تمہاری آنکھ اور تمہارے کان کے درمیان 4 انگلیوں کا فاصلہ ہے، جو تم نے سنا وہ باطل ہے، جو تم نے دیکھ لیا وہی حق ہے، اور تم نے یہ سوال کیا تھا کہ زمین اور آسمان کا فاصلہ کتنا ہے، زمین اور آسمان کا فاصلہ کتنا ہے، جتنا فاصلہ ظالم کے ظلم اور مظلوم کی دعا کے درمیان ہے، وہی فاصلہ زمین اور آسمان کے درمیان ہے، اور تمہارا یہ سوال اس کے بعد یہ تھا کہ مشرق اور مغرب کے درمیان فاصلہ کتنا ہے، مشرق اور مغرب کے درمیان زمین کی گردش کے برابر، زمین کی ایک دن کی گردش کے برابر فاصلہ ہے، اور آخری تمہارا سوال کہ وہ 10 چیزیں کون سی ہیں جو ساری 10 چیزیں ساری کی ساری ایک دوسرے سے زیادہ سخت ہیں۔ مولا نے فرمایا سب سے پہلی سخت چیز پتھر ہے، خدا نے پتھر کو بنایا جو بہت سخت ہے، مگر پتھر سے زیادہ سخت لوہا ہے جو پتھر کو توڑ دیتا ہے، اور پتھر سے زیادہ سخت لوہا ہے جو پتھر کو توڑ دیتا ہے، مگر لوہے سے زیادہ سخت آگ ہے جو لوہے کو پگھال دیتی ہے، اور آگ سے زیادہ سخت پانی ہے جو آگ کو بھی پگھال دیتا ہے، اور پانی سے زیادہ سخت بادل ہیں جو پانی کو ایک جگہ سے دوسری جگہ منتقل کرتے ہیں، اور بادل سے زیادہ سخت ہوا ہے جو بادل کو ایک جگہ سے دوسری جگہ منتقل کرتے ہیں، اور ہوا سے زیادہ سخت وہ طاقت ہے جو ہوا کو کنٹرول کرتی ہے، اور اس طاقت سے زیادہ سخت ملک الموت ہیں جو پوری دنیا کو موت کے دہانے میں لے کر چلے جائیں گے، اور ملک الموت سے زیادہ سخت خود موت ہے جو ایک دن ملک الموت کو بھی آ جائے گی، اور ملک الموت سے زیادہ سخت موت ہے، اور موت سے زیادہ سخت مشیت اور ارادہ الہی ہے جو موت کو بھی ٹال دیتی ہے، اور معصوم فرماتے ہیں نحن مشیت اللہ، ہم مشیت اور ارادہ الہی ہیں۔ یہ کس نے جواب دیا؟ یہ اس امام نے جواب دیا جو ابھی کم سنی کے عالم میں تھا۔ یہ ہے علم امام جسے خداوند متعال علم عطا کرتا ہے، وہ وحی یا علم لدنی سے گفتگو کرتا ہے۔
گفتگو کو جو ہے وہ مزید جو ہے وہ آگے بڑھائیں گے۔ بہت ہی عمدہ جو ہے وہ آپ نے تمیدی گفتگو جو ہے وہ بہت ہی لاجواب فرمائی ہے، اور ہم چاہیں گے کہ اس کو مختلف اور جہتوں کے ساتھ، جو ہمارے جو پچھلے جو ہمارے پروگرام جو اس پینل کے ساتھ ہم کر رہے ہیں، جس میں جو ہے وہ مختلف ایمان کے اوپر اور نیت کے اوپر اور مثلا روزے کے اس کے اندر احکام اور جو ہے وہ ان تمام چیزوں کو لے کر جو ہماری گفتگو آگے چل رہی ہے کہ دعا کا سلیقہ کیا ہونا چاہیے، دعا کے آداب کیا ہونا چاہیے، اس سے بھی ہم چاہیں گے کہ آج کی گفتگو کو ناظرین جو ہے وہ مربوط کر دیا جائے، اور ان تمام چیزوں کو بھی، سلسلے کو ادھورا نہ چھوڑا جائے، ان کو بھی آگے بڑھایا جائے، کیونکہ تمام چیزیں جو ہیں، جو جتنا بھی علم ہے، جو کچھ بھی اسلام کے دامن میں، وہ تمام کا تمام جو ہے وہ اہل بیت علیہ السلام کا دیا ہے۔ मोहम्मद रजा जान काजमी साहब, आपके साथ जो है वो हमारी गुफ्तगू, दुआ की गुफ्तगू, दुआ के आदाब की गुफ्तगू का सिलसिला जो है वो चल रहा था, मगर जो है वो गुज़श्ता शब जो है वो वक्त इतना हमारे दामन में नहीं था प्रोग्राम में कि उसको मजीद आगे बढ़ाते। थोड़ी सी दुआ के आदाब पे हमारी बात रुकी थी, थोड़ा सा उसको अगर आप आगे बढ़ाएं तो फिर हम मजीद इसके अंदर और जहते शामिल करेंगे।
बिस्मिल्लाह रहमान रहीम, अस्सलाम वालेकुम तमाम मोमिन और मोमिनात को। देखिए, दुआ के मुतालिक गुफ्तगू हो रही थी और ये महीना भी दुआ का महीना है और अहले बैत का दर भी दुआ का दर है। अहले बैत के दर से ही हम दुआ मांगते हैं और इस महीने में दुआ का एक खास अंदाज है कि ये वो महीना है जो इंसान को कहाँ से कहाँ पहुँचा देता है, ज़मीन से आसमान तक पहुँचा देता है। वो दुआ वो अजीम व शान नेमत है जो तकदीरों को बदल देती है। दुआ वो नेमत है जो इंसान अगर मर चुका हो तो मुर्दे को जिंदा कर देती है, चाहे वो दिल मर चुका हो या चाहे वो खुद इंसान का जिस्म मर चुका। और ये दुआ वो नेमत है जो ला खौफुन अलैहिम वला हुम यहज़नून, ये दुआ हमें ताकत देती है, ये दुआ हमें एनर्जी देती है। जब ये दुआ इंसान उससे मुतमस्सिक हो जाए, जब दुआ के करीब आ जाए, जब दुआ करना शुरू कर दे और दुआ के वसीले से अहले बैत के करीब हो, अहले बैत के वसीले से खुदा के करीब हो, तो ये दुआ को ताकत ऐसी देती है कि ला खौफुन अलैहिम वला हुम यहज़नून। अब वो इंसान न खौफ का तारी होता है उस पर, न वो डरता है, न उस पर खौफ तारी होता है, न वो गमगीन होता है, न वो परेशान होता है। मगर अब हम अपनी जिंदगी में देखें, हम दुआ तो करते हैं मगर फिर भी हम डरते हैं, हम दुआ तो करते हैं मगर फिर भी हम गमगीन हैं। मैं एक वाकये की तरफ सिर्फ इशारा करूं, इमाम खुमैनी का वाकया है कि जब शाह के जमाने में उनको पुलिस पकड़ने आई, बड़े बड़े जनरल पकड़ने आए और जनाब वो घर में घुस गए आधी रात को और जनाब वो खादिमों को मारने लगे, जो बेचारे वहां पे थे उनको मारने पीटने लगे, इमाम खुमैनी को जबरदस्ती लेकर गए। अब देखिए दुआ का कमाल कि दुआ इंसान को इतना मजबूत बना देती है कि वो कभी किसी से नहीं डरता, बल्कि सारे उससे डरते तो डरते रहे लेकिन वो सिर्फ अल्लाह से डरता है, किसी और से नहीं डरता, वो किसी बात से गमगीन नहीं होता। इमाम खुमैनी को ये जनरल कर्नल बड़े बड़े फौजी आ गए और जबरदस्ती आधी रात को गाड़ी में बिठा के ले गए। अब इमाम खुमैनी कहते हैं, मैं गाड़ी में बैठा था और जनाब यहाँ पे फौजी हैं, जनरल हैं, कर्नल हैं, मैंने अपने दिल की तरफ देखा, क्या मेरे दिल में खौफ है, क्या मेरे दिल में गम है, तो मैंने देखा मेरे दिल में जर्रा बराबर खौफ नहीं है, मेरे दिल में जर्रा बराबर गम नहीं है, परेशानी नहीं है। मगर मैंने जब उन जनरलों कर्नलों के चेहरे पे देखा जो मुझे पकड़ के ले गए मेरे घर से, मैंने देखा उनके चेहरों पे खौफ है, उनके चेहरों पे डर है। देखिए ये जुमला बड़ा प्यारा है कि जो अल्लाह से डरता है वो किसी से नहीं डरता, और जो अल्लाह से नहीं डरता वो कुत्ते बिल्ली से भी डरता है। इंसान मजबूत कब बनता है? जब इंसान दुआ से मुतमस्सिक हो जाए। ये दुआ बड़े काम कर सकती है, लेकिन ये दुआ एक बहुत अजीम समझिए क्लास है, इसको सीखने की जरूरत है। दुआ एक कोर्स है, इसको करने की जरूरत है। दुआ बल्कि पूरी यूनिवर्सिटी है, दुआ एक समंदर है, इसे समझने की जरूरत है। अगर हम दुआ को नहीं समझेंगे तो फिर हम यही कहते रहेंगे, हम तो बड़े अरसे से दुआ कर रहे हैं, बड़े सालों से दुआ कर रहे हैं, मगर हमारी दुआ कबूल नहीं हो रही। देखिए दुआ के आदाब हैं, दुआ की कुछ शराइत है और कुछ रुकावटें हैं जो हमारी दुआ को रोकती हैं। मैंने एक अदब की तरफ इशारा किया कि दुआ का अदब क्या है, सलवा, अल्लाहुम्मा सल्ले अला मुहम्मद व आले मुहम्मद व अज्जिल फरजहु, कि जब भी दुआ करे तो अहले बैत के वसीले से दुआ करें। सलवात यानी क्या, यानी अहले बैत को शफी बनाए, अहले बैत को वसीला बनाए, अहले बैत के वसीले से दुआ शुरू करें और आखिर में भी सलवात। अब एक दूसरे अदब की तरफ इशारा करूं फिर गुफ्तगू को आगे की तरफ इंशाल्लाह ले चलते। दूसरा अदब क्या है दुआ का, दुआ का दूसरा अदब है आजम यानी इरादा। क्या मतलब, ये दुआ का अदब है इरादा, आजम क्या मतलब, यानी जो काम मेरा है वो मैं अल्लाह के हवाले ना कर दूं। मिसाल में देता हूं, इम्तिहान के दिन है, अब पढ़ना लिखना मेरा काम है, मैं पढ़ू भी नहीं लिखू भी नहीं, बस दुआ करता रहूं मेरे अल्लाह मुझे इम्तिहान में पास कर दे। ये दुआ का मजाक उड़ाना है, ये दुआ के आदाब के खिलाफ है। दुआ का दूसरा अदब क्या है, आजम इरादा, मैं मेहनत ना करूं, काम ना करूं और जनाब को मेरे अल्लाह मुझे मालदार बना दे, मुझे पैसा वाला बना दे, ये नहीं हो सकता, ये दुआ के खिलाफ है, ये दुआ का मजाक उड़ाना, ये दुआ का अदब नहीं है। दुआ का अदब ये है कि आजम इरादा, हाँ आप अपनी कोशिश करें। फारसी का बड़ा प्यारा जुमला है, अज शुमा हरकत अज खुदा बरकत, तू हरकत तो कर, तू हिलो जुलो तो सही, अल्लाह खुद बरकत देगा। एक आदमी ने देखा, एक आदमी प्यास से तड़प रहा है, उसने प्यासे को बोला तू क्यों तड़प रहा है, तो उसने कहा प्यासा हूं पानी नहीं मिल रहा, तो इस शख्स ने हाथ उठा लिए, मेरे अल्लाह बारिश नाजिल कर दे, ये प्यासा जो है इसकी प्यास बुझ जाए। अरे अहमद ये काम तो तेरा है, एक गिलास पानी उठा के उसे दे दे। नहीं, ये दुआ का मजाक उड़ाना है, یہ دعا کا مذاق اڑانا ہے، دعا کا ادب یہ ہے کہ تم اپنی محنت کرو، تم اپنی کوشش کرو، عزم ارادہ، اور عزم کے لیے صرف اشارتاً کہتا چلوں کہ دیکھیں جب آپ ارادہ کرتے ہیں کسی چیز کا، اس میں آپ ڈیڈ لائن بھی بنائیں کہ بھائی یہ ٹارگیٹ، یہ ہدف میں نے ایک ہفتے میں حاصل کرنا ہے، پھر چیک بھی کرتے رہیے، یہ ہدف، یہ ٹارگیٹ میں نے ایک مہینے میں حاصل کرنا ہے، پھر چیک بھی کرتے رہیے، اب میں قریب پہنچ رہا ہوں اپنے ہدف کے کہ نہیں، یہ عزم بہت ضروری ہے۔ ہاں آپ نے ارادہ بھی کیا، عزم بھی کیا، محنت بھی کی، کوشش بھی کی، چیک بھی کرتے رہے، اب وہ دعا کا مرحلہ ہے، میرے اللہ میں تو کوشش کر رہا ہوں مگر تو کرم کر، میرے اللہ تو احسان کر، اب یہ ہے دعا کا اصل ادب۔ تو انشاءاللہ گفتگو کو آگے بھی بڑھائیں گے، دیگر علماء ہیں، انشاءاللہ ہم نے خلاصہ یہ کر لیا کہ دعا کے دو ادب پہ گفتگو ہوئی، ایک ادب دعا ہے صلوات، دوسرا ادب دعا ہے عزم۔
ناظرین جو ہماری گفتگو ہمارے پینل کے علماء کے ساتھ جو ہے وہ جاری و ساری ہے، اور یقیناً جو ہے ہمارے نوجوان اس سے محظوظ ہو رہے ہوں گے، ان تمام جو علمی منابع ان کے سامنے جو ہے وہ پیش کیے جا رہے ہیں۔ مولانا سید عارف حسین صاحب، آپ کے ساتھ جو ہماری گزشتہ نشستوں کے اندر گفتگو ہوئی وہ بہت ہی مفید رہی، بہت عمدہ ہوئی، ایمان کے اوپر، ایمان کے درجوں کے اوپر، مختلف چیزوں پہ آپ کے ساتھ بات ہوئی۔ تھوڑے سے ہم چاہیں گے کہ ایمان جو ہے وہ بہت ہی اہم جو وہ جوہر ہے انسان کا، کہ انسان ہم نے دیکھا کہ عرفا کو دعا کرتے ہوئے دیکھا تو وہ ہماری طرح یہ گاڑی، بنگلہ، پیسہ، زیور، یہ ان تمام چیزوں میں نہیں الجھے ہوتے، وہ اگر دعا مانگ بھی رہے ہوتے ہیں تو خاتمہ بالخیر کی دعا مانگ رہے ہوتے ہیں کہ اس دنیا سے جب جاؤں تو ایمان پہ جاؤں، ورنہ سب کچھ کلا کرایا جو ہے وہ انسان کا عکارت ہو جائے گا۔ تو ایمان پہ میں چاہوں گا کہ تھوڑی سی گفتگو عارف صاحب تھوڑی سی آگے بڑھائی جائے۔
جی بسم اللہ الرحمن الرحیم، ایمان پہ گفتگو چل رہی تھی، ایمان کے ہم نے مختلف اجزاء کی خدمت میں رکھے تھے کہ ایمان سمجھے بہت بڑا سرکل ہے، اس سرکل کے اندر بہت ساری چیزیں آتی ہیں، جس میں عقیدہ آتا ہے، جس میں اقرار عقیدہ آتا ہے، اس کے بعد عمل آتا ہے۔ اب انسان کو سمجھنا چاہیے جب یہ سارے ارکان آپس میں ملتے ہیں تو پھر انسان کی کیفیت وہی بنتی ہے، مثلا جو آیت اللہ بہجت کی کیفیت۔ ہم بہت اوقات علماء کا ذکر تو کرتے ہیں لیکن آج تک یہ نہیں سوچا کہ علماء کی یہ کیفیت بنی تو کیسے بنی، ہمیں وہ لذت عبادت میں کیوں نہیں مل رہی جو علماء کو ملتی تھی۔ تو کہیں نہ کہیں ہمارے یقین میں، ہمارے عمل میں کمی ہے۔ کل کی نشست میں ہم نے تھوڑا بہت آپ کو عمل میں بتایا تھا کہ آج کثرت عمل میں یاد کیا، کون زیادہ صلواتیں پڑھ رہا ہے، کون زیادہ روزے رکھ رہا ہے، کون زیادہ نمازیں پڑھ رہا ہے۔ دیکھیے عمل کرنا بہت اچھی بات ہے، یہ ایمان کو مضبوط بھی کرتا ہے، لیکن کبھی کبھی آپ دیکھتے ہیں ایک چھوٹی سی ماچس کی تیلی جو ہے اس کے لگنے سے پورا جنگل جو ہے وہ جل جاتا ہے۔ تو انسان کہیں ایسا تو نہ ہو کہ رمضان میں اتنا پاک و پاکیزہ بن جائے اور کہے کہ مجھے رمضان میں غیبت بھی نہیں کرنی، مجھے جھوٹ بھی نہیں بولنا، مجھے برائی کی طرف جانا بھی نہیں ہے، اور میں روزے کی حالت میں ہوں، میں کسی نامحرم کو بھی نہیں دیکھوں گا۔ لیکن جیسے ماہ مبارک رمضان ختم ہو، اس کا کوئی ایک چھوٹا سا عمل آ جائے اور یہ عمل اس کے سارے اعمال کو تباہ ہو، برباد کر دے۔ قرآن کی آیت ہے وَسَارِعُوا إِلَىٰ مَغْفِرَةٍ مِّن رَّبِّكُمْ وَجَنَّةٍ عَرْضُهَا السَّمَاوَاتُ وَالْأَرْضُ أُعِدَّتْ لِلْمُتَّقِينَ۔ اللہ کی آواز آتی ہے کہ اسپیڈ سے اللہ کی مغفرت کی طرف آؤ، سارعوا بہت جلدی اللہ کی طرف آؤ، بہت جلدی جنت کی طرف آؤ، وہ جنت جس کی وسعت زمین اور آسمانوں سے بھی بہت زیادہ بڑی ہے۔ اور آخر میں اللہ گواہی دے رہا ہے اور بشارت دے رہا ہے، ایک خوشخبری دے رہا ہے کہ اعدت للمتقین، یہ جنت کس کے لیے ہے؟ آواز آتی ہے جنت متقین کے لیے ہے، یہ نہیں کہا کہ یہ جنت عاملین کے لیے، یعنی زیادہ ایمان رکھ کر عمل کرنے والوں کے لیے نہیں، یہ جنت ہے متقین کے لیے، یعنی جو صاحبان تقویٰ ہیں۔ تو انسان اور انسان مؤمن کو سمجھنا چاہیے کہ یہ تقویٰ ہے کیا، کہ خدا یہ نہیں کہہ رہا جنہوں نے زیادہ روزے رکھے جنت ان کے لیے ہے، جنہوں نے زیادہ نمازیں پڑھی جنت ان کے لیے ہے، نہیں، آواز آتی ہے جنت ہے متقین کے لیے۔ تو علماء فرماتے ہیں تقویٰ ایک حفاظ ہے، جسے آپ کہہ سکتے ہیں ایک گارڈ ہے، جسے ہم سیف گارڈ کہتے ہیں، تقویٰ ایک گارڈ ہے، حفاظ ہے، جو آپ کے اعمال کو بچاتا ہے دنیا کی آفتوں سے۔ یعنی بہت ساری ایسی چیزیں ہیں، ایک آگ کی چنگاری اگر ہمارے عمل کو لگ جائے تو ہمارا عمل تباہ و برباد ہو جائے۔ تو یہ تقویٰ ایک حفاظ ہے۔ مثال کے طور پہ آپ جب گھر بناتے ہیں تو اپنے گھر کے اطراف میں آپ کچھ ایسی چیزیں لگاتے ہیں تاکہ چور وہاں پہ نہ آ سکے۔ آپ دکان لگاتے ہیں، دکان میں کوئی ایسا حفاظ لگاتے ہیں، کوئی ایسی چیز لگاتے ہیں، کوئی آپ کی دکان کو چوری نہ کر سکے۔ تو سوال یہ ہے کہ مومن نے تقویٰ کا حفاظ اپنے اعمال کے اوپر لگایا کہ نہیں لگایا؟ کہتے ہیں قلیل یدوم خیر من کثیر لا یدوم، وہ کم اس سے بہتر ہے جو باقی رہے، اس زیادہ سے جو باقی نہ رہے. یہ بالکل ایسے ہے کہ ایک پانی کا بہت بڑا ٹینکر ہو، اس میں تقریباً 200 لیٹر پانی ہو اور وہ روڈ سے جا رہا ہو، لیکن نیچے اس ٹینکر کے سوراخ ہو، وہ پانی گر رہا ہو. تو یہ کتنا بھی بڑا ٹینکر ہو، میں کتنا بھی زیادہ پانی ڈالا جائے گا، آخر میں یہ پانی بہ جائے گا اور ختم ہو جائے گا. اس سے ہاف لیٹر کی بوٹل اچھی ہے کہ جو بند بھی ہے وہ جو ضائع بھی نہیں ہو رہی، جب مجھے پانی کی ضرورت پڑے گی یہ ہاف لیٹر کی بوٹل مجھے کام آئے گی، کیونکہ اس میں حفاظ ہے، یہ میں نے باندھ کے رکھی ہوئی ہے. لیکن وہ جو پانی کا ٹینکر ہے اس میں ایک سوراخ ہے، وہ چیزیں گر رہی ہیں. تو اسی طرح کبھی کبھی ہمارے کچھ ایسے اعمال ہوتے ہیں جو ہماری
سبحان
ساری
اللہ، سبحان اللہ.
عبادتوں کو تباہ و برباد کر دیتے ہیں، ہمارے ایمان کو تباہ و برباد کر دیتے ہیں. اور یہ اصل معیار ہے مرتبہ اہل بیت علیہ السلام. ہم کبھی یہ نہیں کہتے جو رسول کے ساتھ رہا، جو مولا علی کے ساتھ رہا، جو امام حسین کے ساتھ رہا، وہ جنتی. ہم کہتے نہیں، وہ عدت للمتقین، یعنی جس نے آخر دم تک، زندگی کے آخری لمحے تک با تقویٰ رہا ہو، یعنی جو نبی کی صحابیت میں، اہل بیت کی صحابیت میں رہا، ان کی صحبت میں رہا، ان کے پرامین کو سنا، ان کے خطبوں کو سنا، ان کی تقاریر کو سنا، لیکن اگر اس نے اپنے عمل کو نہ بچایا تو فرماتے ہیں یہ آخرت. اس لیے علماء فرماتے ہیں ہمیشہ ایک دعا کیا کرو کہ پروردگارا مجھے عاقبت خیر عطا فرما. تو جو تقویٰ کی دعا ہے، یعنی انسان کے پاس اگر یہ حفاظ نہ ہو، تو ایک حدیث پڑھوں گا اس کو انشاءاللہ آپ کے نیکسٹ کوشچن میں پڑھاؤں گا، کہ امام صادق فرماتے ہیں کہ ایک چیز ہے جو انسان کے عمل کو تباہ و برباد کر دیتی. اعمال تو بہت ہیں، فرماتے لا يقبل الله من مؤمن عملا وهو مقمر على اخيه المؤمن سوا. اگر کوئی انسان وجود کے اندر کسی اپنے مومن بھائی کے بارے میں برا سوچ رہا ہے یا اس کے بارے میں حسد رکھ رہا ہے، آپ کو ایک چھوٹی سی مثال دوں، شریعت میں اگر کوئی رشتہ اپنے بیٹے کا یا بیٹی کا کروا رہا ہے، وہ مشورت کے طور پر آپ سے پوچھ سکتا ہے کہ یہ لڑکا کیسا ہے یا لڑکی کیسی ہے، اور آپ سے اگر مشورہ اور ایڈوائز دی گئی ہے تو آپ بتا سکتے ہیں. لیکن ایسی محفل میں کسی کا ذکر ہو رہا ہے وداؤٹ اینی ایڈوائز، بغیر کسی مشورے کے پوچھے آپ شروع ہو جاتے ہیں کہ فلاں مومن اس طرح ہے، یا کسی اپنے مومن بھائی کے لیے دل میں حسد کو رکھنا، مثال کے طور پہ اس کے پاس کل چھوٹی گاڑی تھی، آج بڑی گاڑی ہے، کل کوئی بہت بڑا گھر آ گیا، تو ہم اس کے گھر کو، اس کی گاڑی کو دیکھ کر حسد کریں. اس لیے امام فرماتے ہیں مومن کی خیر کو دیکھ کر، اس کے مال کو دیکھ کر، اس کے لیے بہت اچھی دعا کیا کرو کہ پہلے اس کے پاس کم تھا یا لوگوں کی کم مدد کرتا تھا، اب اللہ نے زیادہ دیا ہے تو پروردگار عالم اس کی زیادہ مدد کرے گا اور بندگان خدا کی زیادہ مدد کرے گا. تو انسان عمل بھی کرے، ایمان کو بھی سنبھالے، لیکن اس کے ساتھ ساتھ اپنے عمل کے لیے کوئی گارڈ رکھے، کوئی ایسی سیفٹی رکھے تاکہ اس کے عمل تباہ و برباد نہ ہو.
سبحان اللہ، سبحان اللہ، بہت عمدہ جو ہے وہ آپ نے ایمان کی گفتگو کو جو ہے وہ مزید آگے بڑھایا، اور انشاءاللہ اس کو بھی جیسے جیسے پروگرام آگے بڑھے گا اس کے اندر اور بھی چیزوں کو ایڈ کریں گے، اور اس سے جو ہے وہ جو اس سے اور ضیافت ہو رہی ہے اور جس سے اور جو نور نکل رہا ہے اس کو بھی سمیٹنے کی کوشش کریں گے. مولانا سید علی رضا جان کاظمی صاحب آپ کی طرف آئیں گے کہ آج کے دور میں جو مسلمانوں کی تباہی کا کیا سبب ہے، کیوں مسلمان پوری دنیا کے اندر اتنی بڑی تعداد میں ہوتے ہوئے، اتنی کثیر تعداد میں ہوتے ہوئے، اتنے زیادہ ممالک ہوتے ہوئے، اتنی جمعیت ہوتے ہوئے، مگر کہیں پر بھی ایک نظر نہیں آتے، ہر جو مختلف عنوانوں کے ساتھ، مختلف عنوانات کے ساتھ، مختلف ٹوڑیوں ٹکڑیوں میں ہم کو نظر آتے ہیں، کہیں پر بھی ان کا جو ہے وہ اجماع نہیں ہے، ان کی تباہی کا سبب آخر ہے تو ہے کیا؟
دیکھیں مفتی صاحب، اس سے پہلے کہ میں آپ کو جواب دوں، ایک تمثیل میں جواب دینا چاہوں گا، ایک مثال دے دوں آپ کو کہ اس شخص کی جو اپنے بچوں کو چھوڑ کر سفر پہ گیا، ایک شخص تھا جو اپنے اولاد بچوں کو، بیوی کو چھوڑ کر سفر پہ گیا، اور سفر پہ کہیں دور دراز علاقہ تھا پرانے زمانے میں، تو وہاں سے لیٹر لکھتا تھا، اور لیٹر لکھنے کے بعد اس میں لیٹر میں پیسے وغیرہ جو بھی ان کو بچوں کو لکھتا تھا اور بھیجتا رہتا تھا، اور جب پہلا لیٹر بچوں کو پہنچا کئی ایک آدھ سال کے بعد، کیونکہ پرانا زمانہ تھا اور فاصلے بہت زیادہ تھے، تو بچے دوڑتے ہوئے اماں کے پاس آئے کہ بابا کا لیٹر آیا ہے. ماں نے بچے سے لیٹر لیا، اس کو چوما، بیٹی کو بھی لیٹر دیا، بیٹی نے بھی چوما، چھوٹے بھائی نے بھی چوما، بڑے بھائی نے بھی چوما، اور لیٹر کو چوم کر اوپر رکھ دیا کھولے بغیر، کیونکہ یہ باپ کا ہے اور بڑی اس لیٹر کی وہ عزت کیا کرتے تھے. اس طرح رفتہ رفتہ خطوط آتے گئے باپ کے، یہ لوگ چومتے گئے اور لیٹر کو اوپر رکھتے رہے، اور ہر کچھ عرصے کے بعد لیٹر کو اٹھاتے، اس کی ڈسٹنگ کرتے، اس کی مٹی صاف کرتے، پھر اس کو چومتے، پھر اس کو اوپر رکھ دیتے. اور کئی سالوں کے بعد جب باپ واپس آیا اپنے بچوں سے ملنے، دیکھا بیوی بھی مر چکی ہے، بیٹی بھی گھر میں نہیں ہے، بیٹا بھی گھر میں نہیں ہے، صرف بڑا بیٹا ہے. بڑے بیٹے سے اس نے پوچھا، ماں کہاں ہے، بیٹی کہاں ہے، چھوٹا بھائی کہاں ہے؟ کہا، بابا جی ماں تو بیماری کی وجہ سے مر چکی. تو باپ نے کہا، میں نے پہلے لیٹر میں پیسے بھیجے تھے اپنی ماں کا علاج کرا دو، وہ پیسے کہاں ہیں، تمہیں نہیں ملے، وصول نہیں ہوئے. کہا، بابا جی پیسے تو ملے ہوں گے مگر ہم نے لیٹر ابھی تک ہی نہیں کھولا، وہ اوپر پڑا ہوا ہے، ہر کچھ عرصے کے بعد اسے چومتے ہیں، ڈسٹنگ کرتے ہیں اور پھر واپس رکھ دیتے ہیں. کہا، بھائی کہاں ہے؟ का भाई को कुछ लोफर दोस्त मिल गए, खराब दोस्त मिल गए, वो बिगड़ गया, अभी घर से घर में रहता है नहीं, दोस्तों के साथ रहता है। कहा अरे मैंने दूसरे लेटर में यही तो लिखा था कि तुम्हारा भाई बिगड़ जाएगा, उसको मेरी तरफ रवाना कर दो, मैं उसको जॉब पे लगा दूंगा इधर। कहा बाबा वो भी लेटर हमने आपका नहीं पढ़ा। कहा बहन कहाँ है तुम्हारी? कहा बहन जो है वो एक लड़का था, बार बार रिश्ता लेकर आता था, अच्छा लड़का भी नहीं था, मगर कोई रिश्ता नहीं था तो हमने उससे शादी करवा दी, वो लड़का भी बहुत खराब निकला, बहुत तकलीफ में हमारी बहन। बाप ने कहा अरे तीसरे लेटर में मैंने यही तो लिखा था, फला अच्छा लड़का मैंने इंट्रोड्यूस किया था, उससे अपनी बहन की शादी करा दो, वहां उसका निकाह हो जाए, और वो मैंने लेटर में लिखा था तीसरे लेटर में। कहा बाबा जी वो भी लेटर नहीं लिखा, तमाम लेटर आपके जमा है। हकीकत में मुसलमानों का और आलम इस्लाम का भी वही हाल है जो उन चार पांच बच्चों का था। हम खुदा के भेजे हुए पैगाम को पढ़ते नहीं है, बहुत ज्यादा हो जाए तो शायद रमजान में थोड़ा बहुत पारा निकाल के एक जुज पढ़ लेते हैं, मगर उसके अलावा बिल्कुल हम रमजान के अलावा जो कुरान पढ़ते ही नहीं है, जो पैगाम खुदावंद मुताल ने दिया है उसकी तरफ हमारी तवज्जो नहीं है। हाँ शायद हम चूमते जरूर हैं, उसको साफ जरूर रखते हैं, गलाफ में जरूर रखते हैं, रिस्पेक्ट जरूर रखते हैं, सर आंखों पे कुरान को रखते हैं, मगर कुरान से जो इस्तिफादा करना चाहिए वो इस्तिफादा नहीं करते। और इसीलिए तो कुरान में खुदावंद मुताल कह रहा है वकाला रसूल, रसूल अल्लाह कौन है जो शाफिय रोज़े महशर हैं। हमने पिछले अरसे में तो पिछली प्रोग्राम से हमने शफात के मुतालिक और रसूल की परेशानी के मुतालिक कहा कि रसूल कितने परेशान है अपनी उम्मत के मुतालिक कि शफात कैसे होगी, मेरी उम्मत गुनाहों से कैसे छुटकारा हासिल करेंगे। वही रसूल क़यामत के दिन क्या बोलेंगे, वकाल रसूल, और रसूल फरमाएंगे क्या फरमाएंगे, काल इन रब्बी इन कौमी इत्तखदू हादल कुरान महजूरा, अय खुदाया इस कौम ने इस कुरान को छोड़ दिया, इस कुरान को मतरूक किताब बना दिया, इस कुरान को अबैंडेंड बुक बना दिया, इस किताब को ऐसी किताब बना दिया जिसकी तरफ कोई मुराजिया ही नहीं करता। और कुरान से दोनों मानिए, रिवायत में मौला अली अलैहि सलाम फरमाते हैं कुरान महजूर में अली इब्ने अबी तालिब हूँ, कौम ने मुझे तनहा छोड़ दिया, कौम ने अली को तनहा छोड़ दिया, नातिक कुरान को जिस तरह कौम ने छोड़ा इसी तरह सामित कुरान को भी लोगों ने छोड़ दिया है। न हम कुरान की तरफ, किताब कुरान की तरफ जाते हैं, न हमारी जिंदगी में अहलवेत की जिंदगी वैसे छलक रही होती है। हम दो जगह पे कुरान को याद करते हैं, एक रमजान आ गया तो थोड़ा बहुत कुरान पढ़ते हैं, और एक मैयत अगर कोई हो जाए, किसी के बाप मर गए खुदा न खासा, किसी की वालदा मर गई, किसी का कोई मर गया बंदा, तो उस वक्त हमको कुरान याद आता है, हाफिज साहब को कह देते हैं भाई मेरे वालिदा या मेरे वालिद साहब या मेरे रिश्तेदार के लिए आप कुरान पढ़ दीजिए, जबकि ये भी सही नहीं है। चले इसके साथ साथ में एक विलादत का मौका भी है, एक वो लतीफा भी हम बता दें कि एक शख्स था उसके वालिद साहब दुनिया से गुजर गए, तो उसने हाफिज साहब से कहा कि हाफिज साहब ये एक हफ्ते की मैं आपको पेमेंट देता हूँ, जाइए मेरे वालिद साहब के पास, मेरे वालिद साहब की कब्र पे बैठिए और रोजाना जितना हो सके कुरान पढ़िए। हाफिज साहब रोजाना जाते, दो तीन दिन के बाद इसने अपने वालिद साहब को ख्वाब में देखा, कहा कमबख्त बेटे ये हाफिज को कहो ये आयतें आके कुरान की नहीं पढ़े मेरे कब्र पे। कहा बाबा जी मैं अपने जेब से पैसे खर्च कर रहा हूँ, आपको सवाब मिले, आप कह रहे हैं उसको हटा दो। कहा बेटा मैं तो बड़ा नामुराद था, जिंदगी में नमाज न पढ़ी, न रोजा रखा, न हज, न जकात, जब ये कुरान की आयतें पढ़ता है, जब हज की आयत आती है तो फरिश्ते मुझे ठीक ठाक मारते हैं, तू हज पे भी नहीं किया पैसे के बावजूद, जब जकात की आयत आती है फिर ठीक ठाक मारते हैं, तू भी जकात नहीं किया, फिर जब खुम्स की आयत आती है फिर ठीक ठाक पिटाई होती है, हर आयत पे मेरी पिटाई हो रही होती है, क्यों? क्योंकि मैंने कुरान पे अमल ही नहीं किया। अब वो हदीस रसूल समझ में आ गई, रुब तालियल कुरान वल कुरान यलअनहुम, के कितने कुरान की तिलावत करने वाले हैं और कुरान उनकी तरफ लानत भेज रहा होता है। और अफसोस से हम कुरान की तिलावत की तरफ आए, कुरान की मानी की तरफ आए। बस एक रिसर्च में आपको देकर आपसे रहमत तमाम करूंगा कि जो साइंटिफिक रिसर्च आजकल आई है, जो आपको ये रिसर्च NCBI में भी आपको मिल जाएगी, जो पबमेड होते हैं, NCBI दुनिया की सबसे बड़ी मेडिकल वेबसाइट है जिसमें तमाम दुनिया की जो भी रिसर्च हो रही होती है उस पर रिसर्च है। अब आप अगर गूगल में ये जुमला लिख दें, द इफेक्ट ऑफ होली कुरान वॉइस ऑन मेंटल हेल्थ, कुरान करीम की आवाज जिसको हम कहते हैं कुरान करीम की तिलावत का असर दिमागी सेहत पर, इंसान का क्या तासीर होती है इंसान के दिमाग पर, अब ये रिसर्च बता रही है जो मुसलमान और गैर मुसलमान वेबसाइट्स पे अवेलेबल है आपके लिए, कि द रिजल्ट शोड सिग्निफिकेंट डिफरेंस बिटवीन द टेस्ट एंड कंट्रोल ऑफ द ग्रुप्स इन देयर मीन मेंटल हेल्थ द सोर्स आफ्टर लिसनिंग कुरान, कि जब चंद बीमारों को जो दिमागी बीमार थे उनको कुरान की तिलावत सुनाई गई, उनको अलिफ लाम मीम ज़ालिकल किताब ला रैब सुनाया गया, उन्हें यासीन वल कुरान अल हकीम नकल मिनल मुरसलीन सुनाया गया, उन्हें जब कुरान की आयतें बताई गई उनके दिमागी स्ट्रेस में आरामिश आ गई, और फिर रिजल्ट ये रिसर्च में निकालते कहते हैं कुरान लिसनिंग कुड बी रेकमेंडेड बाय साइकोलॉजिस्ट फॉर इम्प्रूविंग मेंटल हेल्थ एंड अचीविंग ग्रेटर काम। कह रहे हैं कि साइकोलॉजिस्ट आप दवाइयों के बजाय बीमार को प्रिस्क्रिप्शन में यह लिख के दे सकते हैं कि तुम्हें तकलीफ है, तुम्हें टेंशन है, तुम जाओ एक घंटा कुरान मजीद को सुन लिया करो और खुदावंद मुताल तुम्हें कर देगा। इसीलिए तो इसी कुरान ने फरमाया अला बिज़िक्रिल्लाह तत्मईन्नुल कुलूब, खुदावंद मुताल की याद ही से दिलों को सुकून मिलता है। और हर दफा की तरह मैं आखिर में ये भी जरूर बताऊंगा, हर दफा की तरह कि हम कुरान को दिमागी सुकून की वजह से सिर्फ नहीं पढ़ते, हम कुरान को खुदा की याद की वजह से पढ़ते हैं।
अल्लाहु अकबर, अल्लाहु अकबर, सुभान अल्लाह, सुभान अल्लाह। बहुत ही जो है वो उम्दा गुफ्तगू का सिलसिला जो है वो नाज़िन जारी व सारी है, और हमारे तमाम ही जो आलिम दीन इस वक्त मौजूद है हमारे पैनल में जो है वो एक से बढ़कर एक जो है वो एक मौजूआत के ऊपर जो है वो अपनी रोशनी डाल रहे हैं। थोड़ा सा और गुफ्तगू को आगे बढ़ाएंगे, मौलाना सैयद आरिफ हुसैन शाह काजमी साहब आपकी तरफ पढ़ेंगे। ईमान के ऊपर आपने गुफ्तगू की, ईमान की अहमियत के ऊपर बात की, ईमान के जो आदाब इंसान के होने चाहिए उसमें ईमान कितना सर फहरिस्त है और कितना अहम है आपने बताया। कोई ईमान अफजुदा एक किस्सा भी कोई सुनाएं ऐसा कि जिससे और इंसान के अंदर ईमान के बढ़ने में जो है वो तरक्की हो और बहुत ज्यादा जो है वो सूदमंद साबित हो। कबला
जी आजन, बहुत अच्छे किस्से किस्से तो बहुत हैं, लेकिन देखिए जिस तरह मौलाना ने अर्ज किया कि आजकल जो हमारा मुआशरा है उसमें मालदार इंसान भी जहनी अमराज में मुबतला है, और बहुत सारे ऐसे हमारे साहिब ईमान लोग भी, साहिब ईमान से मतलब जो जाहरी ईमान है, इब्तदाई ईमान है, नमाज भी पढ़ते हैं, रोजा भी रखते हैं, मुख्तलिफ जहनी अमराज जिसे हम डिप्रेशन कहते हैं उसमें मुबतला है। और अल्लाह की मेरे ख्याल में सबसे बड़ी नेमत जो परवरदिगार आलम की अगर किसी इंसान को मिल सकती है वो वही सुकून है कि ला खौफुन अलैहिम वला हुम यहज़नून, कि इंसान अगर जमीन पर भी सोया हो वही सुकून हो, और बहुत अच्छे पेट पर भी सोया हो वही सुकून हो। ये वो सिफात है और अफातों की सिफात थी कि वो हर हाल में राजी रहते थे, यानी वही मंजर आपको करबला के मैदान में नजर आता है, यही मंजर आपको मौलानी की जिंदगी में, रसूल खुदा की जिंदगी में। तो इंसान ये सोचे कि मुझे बेहतरीन ये सुकून कहाँ से मिलेगा, जैसे इन्होंने अर्ज किया कि अल्लाह बिज़िक्रिल्लाह तत्मईन्नुल कुलूब, तो यहाँ पर खुद जिक्र पर भी बड़ी उलमा बहस करते हैं कि इससे मुराद जिक्र लिसानी है या जिक्र कल्बी है, क्योंकि बहुत सारे ऐसे अजकार जो हैं वो मुराकबों में करवाए जाते हैं, सूफिया भी करवाते हैं। तो उरफा फरमाते हैं यहाँ पर दो चीजें अगर इंसान के ईमान में आ जाए, उससे रिलेटेड में किस्सा भी आपको बताऊंगा, ये दो चीजें हैं, एक है तवक्कुल और दूसरा है यकीन। अगर इंसान के अंदर ये दो सिफत आ जाए, यानी तवक्कुल पर खुदा और यकीन की मंजिल आ जाए, हमें क्या होता है दुनिया में कोई छोटा सा मसला आता है बीमारी से लेकर कर्जों तक, तो हम तवक्कुल अल्लाह का खो बैठते हैं। और इमाम रजा का एक बहुत बड़ा प्यारा फरमान है कि इमाम फरमाते हैं लोगों तुम्हें जो भी मसला हो हम अहलबैत से रुजू करो, या परवरदिगार आलम से अहलबैत को वसीला बना के अल्लाह से मांगा जाता है, जब तुम्हें कोई भी मसला हो अल्लाह से मांगो। हमारा ये हाल होता है कि हम सारी दुनिया घूम के आखिर में जब अपसेट हो जाते हैं, जब हर दरवाजा हमारे ऊपर बंद हो जाता है, उसके बाद अल्लाह के पास जाते हैं। मैंने इमाम हादी का वाक्य आपको सुनाया था कि इमाम के पास आते कहते हैं मौला वक्त के हाकिम ने मेरी जो है तनख्वाह बंद कर दी है, तो जब इंसान हर जगह से थक गया उसके बाद इमाम के पास आता है, हालांकि ऐसा नहीं होना चाहिए। इमाम रजा फरमाते हैं आए मुमिन हम तुम्हारे भाई भी हैं, भाई समझ के हमसे बात कर, हम बाप की मंजिलत भी रखते हैं बाप समझ के हमसे बात कर, हम तुम्हारे दोस्त भी हैं दोस्त समझ के हमसे बात कर। तो जब तक इंसान तवक्कुल पर खुदा और अहले बैत अलैहिस्सलाम का वसीला, उनके जात से इंसान टच नहीं रहेगा। आज मोमिन ये सोचे कि मैं अपने इमाम जमाना के साथ कितना कनेक्टेड हूँ, स्पेशली जो आज रात है हमारे इमाम हसन अलैहिस्सलाम की विलादत की रात है, मुबारक भी पेश करता हूँ। एक मोमिन था, इमाम हसन एक जगह से गुजर रहे थे, इमाम ने देखा वह खराबे में खड़ा हुआ और उसके हाथ में तीर और कमान है, तो उसने दीवार पर निशाना रखा हुआ और तीर को छोड़ना चाहता था। इमाम हसन आगे बढ़ा और इमाम ने उसके दोनों हाथों को पकड़ लिया। उसने जब मुड़कर देखा तो मौला हसन, तो उसने कहा मौला मुझे छोड़िए। इमाम ने कहा मैं नहीं छोड़ूंगा। थोड़ी देर गुजरी और उसने तीर और कमान इमाम ने उससे ले लिया। इमाम ने कहा इतने बेताब क्यों थे इस तीर को फेंकने के लिए? इसने कहा मौला मुझे किसी बहुत बड़े नजूमी ने बताया है कि 100 साल में दो सितारे हैं जो आपस में मिलते हैं, जब ये सितारे आपस में मिले उस वक्त अगर तीर कमान से छूटे और किसी दीवार पे लग जाए तो पूरी दीवार सोने की बन जाती है। इमाम ने कहा अच्छा इस तरह है, तो तीर और कमान उठा। इसने कहा मौला उठाने का फायदा क्या, सितारे 100 साल में एक मरतबा आपस में मिले। इमाम ने कहा हम कहते हैं तू तीरो कमान उठाई, कहता है मैंने तीरो कमान उठाया और कमान में तीर को डाल के जैसे तीर को खींचने लगा मैंने देखा ये सितारे आपस में मिल रहे। मैंने कहा ये तो मौला कमाल करिश्मा हो गया। इसने फिर तीर को छोड़ना चाहा तो इमाम ने दोबारा इसके बाजुओं को पकड़ लिया। इसने कहा मौला मुझे मिलियनर बनाने से मत रोकिए, मौला बालदार बन जाऊंगा अगर ये दीवार सोने की बन गई। इमाम ने फिर रोक लिया। ये अमल 3-4 बार तकरार हुआ। इमाम इसको कुछ समझाना चाहते थे, कहता फिर इमाम ने कहा तीरो कमान उठा, फिर मैंने तीरो कमान उठाया, फिर मैंने देखा ये सितारे आपस में मिलने लगे। बिल आखिर में मुतवज्जे हुआ वो सितारे जो 100 साल में एक मरतबा मिलते हैं ये बार बार क्यों मिल रहे हैं। कहता मुझे तवज्जो हुई जब इमाम कहते थे तीर को खींच, जैसे मैं खींचता था ये सितारे मिलते थे। अरे ये सितारे तो हसन इब्न अली के कहने पर मिल रहे हैं। इमाम ने कहा अब दोबारा तीरों कमान उठा, कहता है इसने दोबारा तीरों कमान उठाया। अब इमाम ने कहा तीर को खींच, इसने खींचा लेकिन सितारे आपस में मिले नहीं। तो इमाम ने कहा तीर को छोड़ दे, जैसे इसने तीर को छोड़ा वो पूरी दीवार सोने की बन गई। तो ये तो कहता है मौला मैं तो समझ रहा था सितारों के मिलने से दीवार सोने की बनती है। इमाम फरमाते अगर हम चाहें तो पूरी कायनात को सोने में बदल दें। तो अगर तुम्हें जरूरत थी तो तू अहले बैत के दरवाजे पर आता, अहले बैत से आकर मांगता। तो इंसान अगर अहले बैत के दरवाजे पर आए और अहले बैत से रुजू करे तो इंसान की हर हाजत कबूल हो सकती है। ये मशक का वाकया है। एक मोमिन था वो कहता है कि मुझे जब भी बच्चे और औलाद होती थी तो औलाद के होने के बाद मेरे बच्चे मर जाते थे या जो है पैदा होने के बाद उनको सांस की बहुत तकलीफ होती थी। तो कहता है बहुत डॉक्टर्स के पास गया और आखिर में मुतदय्यन इंसान था, जाहिर है कभी कभी ऐसे इश्यूज होते थे जैन डॉक्टर्स के पास जाना पड़ता था। तो कहता है मैं बहुत परेशान था, अब मैंने खुदा से कहा परवरदिगार मुझे बच्चे नहीं चाहिए, दो ही इसके पास बेटियां थी। तो कहता है अचानक से एक दिन मेरी बीवी को तकलीफ हुई, हमने फिर डॉक्टर के पास रुजू किया, पता चला वो मेरी बीवी हामिला है। तो मैं बहुत परेशान हुआ, मैंने कहा हमने तो नीयत की थी औलाद नहीं की, फिर अल्लाह ने औलाद दी, अब मैंने दुआ की परवरदिगार इसे सही सालिम लाना। फिर एक दिन मैं एक मजलिस से गुजर रहा था, उस मजलिस में मैंने एक इमाम का वाकया सुना। वाकया ये था कि मैंने इमाम मूसा काजिम का वाकया सुना कि इमाम एक जगह से गुजर रहे थे, वहां पर एक भेड़िया इमाम की तरफ करीब हो रहा था और उस भेड़िया ने इमाम से कुछ कहा और आखिर में इमाम ने अपने साहब को बताया इसके बच्चे तकलीफ में थे, ये मुझसे कुछ मांगने आया तो हमने दुआ की, अल्लाह ने इसकी तकलीफ को दूर किया। कहा जैसे ये वाकया इसने सुना इसका पूरा वजूद हिल गया। इसने कहा एक हैवान को भी इतनी मारिफत है कि जब मैं मुश्किल में गिरफ्तार हो जाऊं तो अहले बैत अलैहिस्सलाम वली खुदा रसूल खुदा उनके दर पर जाऊं और अल्लाह को उनका वास्ता और वसीला दूं। अरे मैं इतने साल से डॉक्टरों के दरवाजों पे भटक रहा था, यानी 7-8 साल से डॉक्टर के पास गया लेकिन एक मरतबा मेरे जहन में ख्याल नहीं आया अपने वक्त के इमाम से रुजू करूं, अपने मौला से तवस्सुल और तवक्कुल करूं। कहता जैसे मैंने सुना मैं रोता हुआ सीधा हरम इमाम रज़ा अलैहिस्सलाम में गया, मौला इमाम से उज्जत करके मैंने कहा मौला इतने साल से अब मैं डॉक्टर्स के पास जा भी नहीं सकता, मेरी बीवी भी मुतदय्यन है, बहुत सारे मसाइल होते हैं, मौला अगर मुझे बच्चा हो तो अल्लाह मुझे नॉर्मल डिलीवरी वाला बच्चा दे और मौला मुझे दो बेटियां हैं, मैं आपसे ये दरख्वास्त करता हूँ कि मेरे लिए दुआ कीजिए, अल्लाह मुझे औलाद नरीना भी अता करें। कहता ये कहकर गया, अचानक घर में गया, मेरी बीवी को आसारे हमल जैसे होते वो नूरनुमा हुए, मैं फौरन डॉक्टर के पास, डॉक्टर ने कहा अगर बच्चे को पैदा होना होगा तो 1 या 2 घंटे में पैदा हो जाएगा वरना हमें फिर दोबारा ऑपरेशन होगा। कहता मैं और परेशान हुआ, घर गया, मैंने उसी वक्त सोचा कि अपनी बहन को बुलाता हूँ, घर से बाहर निकला, बहन को फोन किया कि आप आ जाइए, फिर मैंने कहा अपनी माँ को भी लेने जाता हूँ कहीं कोई बुरा वाकया होना माना हो जाए। जा ही रहा था रास्ते में कि मेरी निगाह फिर गुम्बद इमाम रजा पे पड़ गई, फिर हरम मासूम पे। मैंने कहा कहाँ जा रहे हो, मसला तो इमाम रजा हल करेंगे, और हमने हरम गया और रोकर मैंने कहा मौला वहां पर मेरे कोई लंबी ज्यारत नहीं पड़ी, गया और मैंने एक दुआए तवस्सुल पढ़ी, दुआए तवस्सुल पढ़ के मैंने इमाम रजा को कहा कि मौला रजा ये मेरा मसला है। कब वापस जब मैं घर से पलटा, अभी अपने घर के दरवाजे पर इमाम रजा के हरम से पलट कर जब घर के दरवाजे पर पहुंचा तो मेरी बहन ने दरवाजा खोला और जैसे दरवाजा खोला मेरी बहन ने कहा तुम्हें मुबारक हो, अल्लाह ने तुझे सही सालिम बच्चा भी दिया है और बेटा भी दिया है। कि तो इतना सुनना था मेरा सब टूट गया, वही दरवाजे पर गिर गया, बहन ने कहा अंदर आओ लोग क्या कहेंगे। जब घर के सहन में दाखिल हुआ बहन ने कहा रो क्यों रही हो, इसने कहा काश मैं पहले इमाम रजा के पास जाता, मैं पहले अहले बैत के दरवाजे पर जाता, मेरी मसाइल पहले हल हो जाती। तो कुरान की आयत में यत्तकिल्लाह यजअल लहु मखरजन वयरज़ुकहु मिन हैसु ला यहतसिब वमन यतवक्कल अलल्लाह फहुव हस्बुह, जो तकवा इख्तियार करता है और तवक्कुल खुदा बंदे आलम करता है और उसके बाद खुदा एक ऐसी जगह से उसके लिए दरवाजा और रास्ता खोलता है जहां से उसका वहम गुमान भी नहीं था। तो तकवा इख्तियार करे इंसान, ईमान कामिल इख्तियार करे, अमल करे और अपने हर अमल में अहले बैत अलैहिस्सलाम पर उनके साथ रुजू और तवस्सुल रखे।
सुभान अल्लाह सुभान अल्लाह। दिल तो नहीं चाह रहा कि मैं अपने जो है वक़्म के मेहमान गिरामी से जो है वो इजाज़त चाहूँ, क्योंकि वहाँ पर जो है वो इफ्तार का वक्त जो है वो उसकी साथें قریب آ رہی ہیں، اتنی بہترین گفتگو، اتنی عمدہ گفتگو، اتنی علمی گفتگو جو ہے وہ ناظرین جاری وہ ساری تھی۔ بہرحال ہم اپنے دونوں مہمانوں نے گرامی مولانا سید علی رضا جان کاظمی صاحب اور مولانا سید عارف حسین شاہ کاظمی صاحب سے اجازت چاہیں گے کیونکہ ان کی طرف افطار کا وقت ہے، اور پروگرام کو ناظرین ہم کنٹینیو کریں گے مولانا سید محمد رضا جان کاظمی صاحب کے ساتھ۔ محمد رضا جان کاظمی صاحب جو ہے وہ گزشتہ پروگرام میں آپ کے ساتھ جو گفتگو ہماری جاری و ساری تھی اس کے اندر جو ہے ہم دعا کے اسلوب کے اوپر بات کر رہے تھے، دعا کے اوپر کہ اس کی جو کہ کیا اس کے ساتھ جو ہے وہ تمام چیزیں اس کے آداب کیا ہیں، مگر چونکہ آج شب لگ جائے گی، کچھ ہی لمحات کے بعد، کچھ ہی ساعتوں کے بعد ہم بہترین شب میں داخل ہو رہے ہیں، امام حسن مصطفیٰ علیہ السلام کی ولادت باسعادت کی شب ہے، تو ہمیں امام کی سیرت سے کیا سیکھنے کو ملتا ہے، کس طرح سے ہم اپنی زندگیوں کے اندر تبدیلیوں کو ایجاد کریں، اس کے اوپر تھوڑی روشنی ڈال دیں۔ کچھ دقیقے ہمارے پاس موجود ہیں، اس سے ہم چاہتے ہیں کہ بہترین استفادہ کریں۔
بسم اللہ الرحمن الرحیم۔ جی بالکل، یہ وہ عظیم رات ہے کہ رمضان میں مولا امام حسن مصطفیٰ علیہ الصلوۃ والسلام کی ولادت بھی ہمیں نصیب ہو رہی ہے اس سال پھر دوبارہ۔ تو سب سے پہلے تو میں تمام مومنین سے یہ ریکویسٹ کروں گا جو کہ میں نے پچھلے پروگرام میں جو کہ بی بی خدیجہ سلام اللہ علیہا کا جو پروگرام تھا میں نے کہا تھا کہ دیکھیے کوشش کریں کہ کچھ کتابیں، کچھ واقعات، کچھ حدیثیں، کچھ روایات اس معصوم کے متعلق پڑھ لیں جن کی ولادت یا شہادت ہے۔ تو بچوں کو کہانیاں سنائیے امام حسن کی، واقعات سنائیے امام حسن کے، کہ ہم کیا سیکھتے ہیں، مولا حسن علیہ السلام ہمیں کیا سکھا رہے ہیں، ہمارے دوسرے امام ہیں،
سبحان اللہ۔
تو ہمیں اپنے دوسرے مولا سے، اپنے آقا سے کیا سیکھنے کو ملتا ہے تاکہ ہم اپنی زندگی میں اس پر عمل بھی کریں۔ اور دوسری ریکویسٹ یہ کروں گا، جتنے حاضرین ناظرین دیکھ رہے ہیں سن رہے ہیں، پلیز آپ ایک دوسرا کام بھی کیجئے۔ کل جو 15 رمضان کا دن ہے، گھر میں اگر باہر آپ نہیں جا سکتے تو گھر میں اپنی بیگمات کو کہیے کیک بنائیں اور بچوں کو جمع کیجئے اور کہیے کہ آج امام حسن کا برتھ ڈے کیک کاٹنا ہے گھر میں۔ اپنے بچوں کے لیے تو برتھ ڈے کیک آپ لاتے ہیں کہ آج میرا بچہ ہے، آج اس کی سالگرہ ہے، تو کل امام حسن کی ولادت ہے۔ ہر شیعہ عاشق امام حسن ضرور یہ کام کرے تاکہ بچپن سے بچوں کو ایک عادت سی مل جائے کہ امام حسن کی ولادت پہ، اور یاد رہتی ہے یہ باتیں بچوں کو کہ امام حسن کی ولادت کا دن تھا اور ہم نے کیک کاٹا۔ بچوں کو عیدی بھی دیجئے، عیدی صرف عید فطر یا عید قربان پہ نہ دیجئے، بلکہ ہر ولادت پہ اپنے بچوں کو عیدی دیا کریں تاکہ آپ کے بچوں کو ایک عادت بن جائے کہ بھائی آج امام کی ولادت ہے، میرے بابا نے مجھے عیدی دیے۔ مجھے یاد ہے تقریباً آپ جانتے ہیں کہ شعبان کے مہینے میں ولادتیں بہت زیادہ ہیں، تو ہمارا بچہ ہر روز آگے کہتا تھا بابا آج امام حسین کی ولادت ہے، آج حضرت عباس کی ولادت ہے، آج امام زین العابدین کی ولادت ہے، آج حضرت علی اکبر کی ولادت ہے۔ میں نے کہا یہ تو ماشاءاللہ تمہیں ہر ولادت یاد ہو گئی، کہا عیدی جو مل رہی ہے۔ دیکھیے بچوں کو آپ جب عیدی دیں گے، کیک خریدیں گے، اس دن خوشی دیں گے، اس دن امام کی ولادت کے دن یاد رہے گا۔ تو ایک یہ کام ضرور کیجئے انشاءاللہ، اپنے گھروں میں کیک خریدیے، اگر نہیں خرید سکتے گھر میں بنائیے، اور کل امام حسن علیہ الصلوۃ والسلام کا جشن اپنے اپنے گھروں میں۔ اب امام سے ہم کیا سیکھتے ہیں، کیونکہ وقت ہمارے پاس 3 یا 4 منٹ ہے، اس سے زیادہ وقت نہیں ہے، تو مختصر میں جلدی سے اشارہ کروں کہ امام حسن سے ہمیں کیا سیکھنے کو ملتا ہے۔ امام کی بہت عظیم لائف ہے، بہت عظیم زندگی ہے، اس میں سے ایک چیز کی طرف سے اشارہ کروں گا، وہ ہے حلم۔ اب یہ حلم کیا ہے؟ اچھا، اللہ کو قرآن پاک میں اگر آپ انشاءاللہ ماشاءاللہ پڑھتے ہیں، اگر کہنا نہیں چاہیے ماشاءاللہ ہم سب پڑھتے ہیں، لیکن قرآن کو پڑھیں تو سمجھ کے پڑھیں، جب آیتیں پڑھتے ہیں تو اس کا ترجمہ بھی پڑھیں کہ مقصد کیا ہے۔ قرآن پاک میں کئی مقامات پہ اللہ تبارک و تعالی کا یہ نام آیا ہے، حلیم، غفور حلیم، علیم حلیم۔ اچھا، ہمیں حلیم سنتے ہی کیا یاد آتا ہے؟ وہ کھانا جو ہم کھاتے ہیں، لیکن حلیم اللہ کا نام ہے۔ حلیم وہ کھانا نہیں ہے جو ہم لوگ سوچتے ہیں، حلیم ایک اللہ کا نام ہے۔ حلیم کی کیا مطلب، حلیم کا کیا معنی؟ حلیم کی معنی یہ ہے کہ طاقت کے ہوتے ہوئے غصے پہ کنٹرول کرنا۔ آپ بادشاہ ہیں، آپ بڑے آدمی ہیں، کسی نے بدتمیزی کر لی، کسی نے بددہانی کر لی، آپ کے پاس طاقت ہے مگر آپ غصے پہ کنٹرول کر رہے ہیں۔ حلیم یعنی کیا؟ یعنی سزا دینے میں دیر کرتا ہے، فوراً سزا نہیں دیتا۔ اللہ بادشاہوں کا بادشاہ ہے، اگر چاہے تو ہمیں فوراً سزا دے دے گناہ کی، مگر حلم کی وجہ سے اللہ حلیم ہے، اللہ ہم کو فوراً سزا نہیں دیتا، فوراً عذاب نہیں کرتا۔ اللہ کے پاس طاقت ہے مگر پھر بھی کنٹرول کر رہا۔ رسول خدا نے تبلیغ کس طرح سے کی؟ اسی حلم کے ذریعے سے، کہ وہ خاتون کچرا پھینکتی ہے، کچرا پھینکتی ہے، ایک دن نہیں پھینکتی تو رسول خدا اس سے ملنے جاتے ہیں کہ کیوں نہیں یہ آئی آج خاتون، بیمار تھی، پریشان تھی، کہ اب رسول خدا سزا دینے آئے ہیں، لیکن رسول خدا نے کہا ہم سزا دینے نہیں آئے، ہم تمہارا حال پوچھنا ہے۔ حلم، مولا حسن کی زندگی کا یہ حلم اگر ہم سیکھ لیں تو دنیا میں بھی کامیاب، آخرت میں بھی کامیاب۔ مشہور و معروف واقعہ، بچے بچے کو یقیناً یاد ہوگا، ریپیٹ کرنا بہت ضروری ہے کہ بچے بچے کو دوبارہ یاد آ جائے، بزرگ بھی اس واقعے کو بار بار سنتے رہے، سناتے رہے۔ یہ ایک واقعہ ہے بلکہ کئی اور واقعات بھی ہیں۔ وقت نہیں ہے کہ مولا حسن کے پاس جب وہ شام کا شخص آتا ہے، بدتمیزی پہ بدتمیزی کرتا ہے، بددہانی پہ بددہانی کرتا ہے، مگر مولا حسن کیا فرماتے ہیں، کہتے ہیں اگر تو محتاج ہے اذا سألتنا اعطیناک، اگر تم نے ہم سے مانگا ہم تمہیں عطا کریں گے، ہم تمہیں دیں گے۔ اگر ہم سے گائیڈ مانگتے ہو، مدد مانگتے ہو، ہم مدد کریں گے۔ گھر چاہتے ہو گھر دیں گے، کھانا چاہتے ہو کھانا دیں گے، پیسے چاہتے ہو پیسے دیں گے۔ اب دیکھیں یہ حلم ہے نا بھائی، ہمیں کوئی گالی دے دے، ہمارے ساتھ کوئی بدتمیزی کر لے تو ہم جلال میں آ جاتے ہیں، غصے میں آ جاتے ہیں، مگر مولا پیار سے حلم اسے کہتے ہیں۔ اب صرف ایک اور واقعہ، مولا علی کا واقعہ اور قمبر کا واقعہ، کہ قمبر کو کسی نے گالی دی۔ اب قمبر کو جب کسی نے گالی دی، مولا نے فوراً روک دیا، قمبر اس گالی کا جواب گالی سے نہ دینا، گالی کا جواب گالی سے نہ دینا۔ اور اس کی تین وجوہات ہیں، اس کے تین فائدے ہیں۔ اچھا ہماری زندگی کیا ہے، ہمارا ماحول کیا ہے، کسی نے گالی دے دی فوراً گالی دے دیتے، لیکن مولا نے کہا اے قمبر اس نے تمہیں گالی دی مگر گالی کا جواب گالی سے نہ دینا۔ کیوں؟ تمہیں تین فائدے ہوں گے۔ ایک، جب کسی نے تمہیں گالی دی تو گالی دینے والا جو انسان ہے خود اس کے لیے بہت بڑی سزا یہ ہے کہ تم اسے گالی نہ دو۔ آپ دیکھتے ہیں معاشرے میں کسی نے بدتمیزی کر لی، کسی نے گالی دے دی، جب آپ نے گالی کا جواب گالی سے دے دیا، وہ کہے گا اس نے بھی گالی دی میں نے بھی گالی دی، کون سی بڑی بات ہے۔ لیکن جب آپ گالی دینے والے کو، بدتمیزی کرنے والے کو بدتمیزی سے جواب نہیں دیں گے اور پیار سے اور حلم سے پیش آئیں گے، تو وہ خود جو ہے گالی دینے والے کے لیے 10 گالیوں سے بڑی گالی ہے، سمجھے۔ اور دوسرا مولا نے کہا جب تم گالی دو گے شیطان خوش ہوگا تو گالی نہ دو کیونکہ شیطان خوش ہوگا۔ اور تیسرا مولا نے کہا جب تم گالی نہیں دو گے تو اللہ خوش ہوگا، تو اللہ کو خوش کرو۔ میرے خیال میں ہمارا وقت ختم ہو چکا ہے، بس یہ میسج ہے مولا حسن کی زندگی سے ہم سیکھنا چاہیں تو کیا سیکھیں؟ حلم کو سیکھیں۔ حلم یعنی کیا؟ یعنی غصے پہ کنٹرول کرنا، یعنی طاقت کے ہوتے ہوئے ہم غصے پہ کنٹرول کریں اور مولا علی کی سنت پہ عمل کریں، اور اگر کسی نے بدتمیزی کی، اگر کسی نے گالی دی بددہانی کی، اس کو ہم اس کی طرح سے پیش نہ آئے بلکہ اہل بیت کی طرح، اہل بیت سے سیکھتے ہوئے پیار اور محبت سے پیش آئے۔
سبحان اللہ، سبحان اللہ، بہت ہی جو ہے وہ عمدہ اور لاجواب گفتگو آج کے سیشن میں ہماری رہی، اور ہم اپنے تمام ہی مہمانان کو، جس میں ہمارے ساتھ ہمارے پینل میں تین عالم جو ہے وہ شامل ہوتے ہیں، سید علی رضا جان کاظمی صاحب، مولانا سید عارف حسین شاہ کاظمی صاحب، اب ہمارے ساتھ قم سے شامل ہوئے، ہم آپ کے نہایت شکر گزار، مشکور و ممنون ہیں۔ مولانا سید محمد رضا جان کاظمی صاحب، آپ نے ہمیں لندن سے جوائن کیا، آپ کو بھی پروگرام میں ہم آپ کے جو ہے وہ مشکور و ممنون ہیں کہ آپ ہمیشہ جو ہے اپنا قیمتی ٹائم اہل بیت ٹی وی کو دیتے ہیں اور بہترین اس پروگرام کے سلسلے کو لے کر جو ہے وہ آگے بڑھتے ہیں۔ ان تمام ناظرین کو جو کہ کال کرنا چاہتے تھے مگر چونکہ ہمارے اس میں چونکہ پینل کے اندر علماء ہمارے پاس زیادہ ہوتے ہیں، وقت کم ہوتا ہے تو ہم نہیں ان کو شامل کر سکے، دوسرے نمبر پہ جو ہے وہ کال کا سلسلہ جو ہے وہ جاری و ساری تھا، میں ان سے معذرت چاہوں گا۔ ناظرین ہمارے پروگرام کا وقت جو ہے وہ ختم ہو گیا، اور ہماری اور آپ کی ملاقات جو ہے وہ انشاءاللہ سنڈے کے روز شام 4 بجے یو کے ٹائم پہ ہوگی۔ اجازت دیجیے، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
المدد مولا يا أبا صالح المدد مولا سے دور ہوں یوں ہی رنجور ہوں، حسرت دید ہے پھر بھی مجبور ہوں، ہم جو بروم بہانے تو کہ مگر برسم در خانه تو، همه جا دنبال تو میگردم، که تویی درمون همه دردم، یا واصاله المدد مولا، یا واصاله المدد مولا. اگرم نبود دل لایق تو، نظری که دلم شده عاشق تو، من ناقابل به تو دل بستم، نکشید امون خود از دستم. گرچه دل کو نهی ہے لیاقت تیری، لطف ہے دل میں ہے اب محبت تیری، دل اندھیرے میں ہے تیرا مجذوب ہے، مجھ سے مولا میرا کس لیے دور ہے. دل ہمارے گناہوں سے خالی نہیں، یوں ہی دیدار تیرا میسر نہیں. یا واصاله المدد مولا، یا واصاله المدد مولا. کس کی چوکٹ پہ جاؤں، گدا ہوں تیرا، سن لے میری دعا، ورنہ مر جاؤں گا. میں تمہارے بنا کچھ نہیں اے امام، سایہ عاطفت رکھنا مجھ پہ مدام. المدد مولا، یا واصاله المدد مولا. معرفت کے خزانے ہو مجھ کو عطا، اس جہاں میں ملے خلد کا ذائقہ، آپ کے عشق نے ایسی سوغات دی، دور دل سے ہوئی لذت دنیاوی. یا واصاله المدد مولا، یا واصاله المدد مولا. تاج شاہی کی کیا ہو ضرورت مجھے، تیری نا لین ہی میری دستار ہے، سن کے شکوا فلک کا انہوں نے کہا، راہ حق پہ رہو جلد آ جاؤں گا. یا ابا صالح المدد مولا، یا ابا صالح المدد مولا.